यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान सुरु। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा जनसरकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण। प्रतिनिधि सभाको बैठक भने आज स्थगित। र भेनेजुएलामा भूकम्पमा परि मर्नेहरूको संख्या 235, खोजी कार्य अझै जारी। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो। रासोपाको सभापति पदमा रवि लामिछाने र खुल्ला उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको छ। महिला उपसभापतिमा सुविता गौतम र डाक्टर तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्छ। महामन्त्री पदमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेद्वार हुनुहुन्छ। महामन्त्री पदका आकाङ्क्षी कविन्द्र बोर्लाकोटी, रन्जु दर्शना, प्रमोद नेउपाने, गणेश पराजुली, जगदीश खरेल र शिरशिर खनाल तथा राजुनाथ पाण्डेले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। सहमहामन्त्री पुरुषका लागि असीम शाह, रमेश प्रसाई, यज्ञमणि नौपाने, सुरभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहनु भएको छ। महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्माले उम्मेदवारी दिनुभएको छ। आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सङ्घीय संसदका महासचिव पदम प्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनुभयो। सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेका लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकोले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। बैठकमा सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनाराका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोडिएको सडकमा साङ्गीतिक प्रस्तुति दिने पेसामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेसालाई तत्काल पुनर्स्थापना गर्नु पर्ने बताउनु भयो। सांसदहरूले वर्तमान सरकारले भारतसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे प्रष्ट पारदर्शिता हुनुपर्ने बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्यधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकोले मधेसमा खानेपानी र सिँचाइको पहुँच बढाउनुपर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भर बढाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड दिनुभयो। त्यस्तै सांसदहरूले भदौ 22 र 23 गते भएको घटनामा पूर्व तयारीसहित घुसपैठ गरी देशमा अशान्ति फैलाउने तथा राष्ट्रविरोधी गतिविधिमा संलग्न सबै व्यक्तिको खोजी, निष्पक्ष छानबिन र कारवाही गर्न माग गर्नुभयो। बैठक जारी छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। विशेष अदालतले अनुसन्धानका लागि उहाँलाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेता पौडेल विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर्सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल गरेको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्यायिक विकासका दृष्टिकोणबाट भूगोल र जनसङ्ख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकाङ्क समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। त्यस्तै सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तह बीच समन्वय गर्न कठिन हुने गरेको बताउनुभयो। बैठकमा राष्ट्रिय सभाका सांसदहरू कमला पन्त, सम्झना देवकोटा, वासुदेव घिमिरे, घनश्याम रिजाल, जगत तिमलसिन्हा लगायतले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्त्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पुरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले सन्तुलित विकास अहिलेको आवश्यकता भएको भन्दै अहिले सरकारले ल्याएको बजेट समन्यायिक सिद्धान्त विपरीत भएको बताउनुभयो। धान रोपाईँको समय सुरु भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईँको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मलको अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारी।
धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डिएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका तीनका किसान अनिल कुमार यादव।
बेला युरिया पाउँदैन, बेलामा डिएपी पाउँदैन, प्रयोग भनेको खेतीमा धान, मकै, गेहुँ, पटुवामा फुमा अब धान फर्ने बेलामा तपाईँले धान र पटुवामा चाहिन्छ। धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन। बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ। जुन अहिले बर्खामा अब डिएपी हाल्नु पर्यो नि खेतमा।
धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन र आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ।
धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन समस्या। कृषि सामग्रीमा आएर भन्छु त्यो आफ्नो जानु या सहकारीमा आफ्नो लिनु भन्छ, अब सहकारीमा खाँदैछ।
कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डिएपी मलको कोटा बाँडफाँड गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डिएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाँड गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डिएपीको कोटा बाँडफाँड गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री सुरु भइसकेको जानकारी दिनुभयो।
सहज हुनुपर्ने हो, अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार भाउ बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर सङ्घीय समितिबाट पनि तुरुन्तका तुरुन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छौँ।
नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। भेनेजुएलामा अस्ति राति गएको भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 235 पुगेको छ। भूकम्पमा परि करिब 4,300 घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएकोले उद्धार कार्य तीव्र पारिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किनुका साथै कतिपय भवनहरू सर्किएका र केही पूर्ण रूपले ध्वस्त समेत भएका गरेका छन्। स्वास्थ्य मन्त्री कार्लोस आल्भाराडोले मृतकको संख्या 235 पुगेको जानकारी दिनुभयो। घाइतेको संख्या निरन्तर बढिरहेकोले अझै हताहतीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो। प्रभावित क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्ची रोड्रिगेजले सो क्षेत्रको भ्रमण गर्नुभएको छ। भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन्। स्विजरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन्। संयुक्त राज्य अमेरिकाले 2 युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुको साथै 15 करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ। चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। बेलायतका राजा चार्ल्सले सन् 2024-25 आफूले 1,29,00,000 पाउन्ड कर तिरेको खुलासा गर्नुभएको छ। बेलायतको इतिहासमा यसरी राजाले कर तिरेको घोषणा गरेको यो पहिलोपटक हो। राजा चार्ल्स बेलायतमा सरकारलाई सबभन्दा बढी कर तिर्ने 100 जनाको सूचीमा पर्नु भएको छ। यसै गरी युवराज विलियमले पनि सोही अवधिमा 77,60,000 पाउन्ड आयकर तिर्नुभएको छ। अब खेलकुदमा फुटबल। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको जापान र स्विडेन बीचको खेल 1-1 गोलको बराबरीमा टुङ्गिएको छ। यो सँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। जापान 5 र स्विडेन 4 अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका हुन्। यसै गरी आज भएको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 1-3 गोलले पराजित गर्यो भने अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुङ्गियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान सुरु। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा जनसरकारका विषयमा सरकार र सदनको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक भने आज स्थगित। र भेनेजुएलामा भूकम्पमा परि मर्नेहरूको संख्या 235, खोजी कार्य अझै जारी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।